यदि अनजानमा गरिएको पाप को क्षमा नहुने भएको भए कसैले पनि मुक्ति पाउँदैन थियो, तर अनजानमा गरेको पाप क्षमा हुन्छ भनेको छ, नत्र त को तपाईँको सामु खडा हुन्छ? प्रश्नसँग 130 अघि भाइले पढिदिनु भयो। तर अर्कोतिर चाहिँ मान्छेहरू जाना जानी अनजान रहन पनि खोज्छन्। अनजान हुनु भनेको एउटा हो, तर जानेर पनि नजान्न खोज्ने, म जान्न चाहन्न, म त्यो सुन्न चाहन्न, म यो बुझ्न चाहन्न भन्नु चाहिँ त्यो चाहिँ जान जानी अनाज्ञाकारी हुन हो, त्यसको क्षमा छैन। त्यसैले हो शैतानलाई क्षमा छैन। शैतानले अनजानमा पाप गरेको होइन, शैतानले पुरै उज्यालोमा परमेश्वरको विरोधमा गएको, त्यसैले उसलाई कहिले पनि पश्चाताप गर इत्यादि छैन। मानिसहरू पनि अहिले संसारमा धेरैजना छन् जो चाहिँ अनजान रहन चाहन्छन्। दोस्रो पत्र 3 पदमा लेखेको छ, पहिले यो जानेर कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् जो तिनीहरूका आफ्नै अभिलाषाहरू अनुसार हिँड्छन् र यसो भन्छन्, खै उहाँको आगमनको प्रतिज्ञा कहाँ भयो? यीशु ख्रीष्ट आउनुहुन्छ भने खै कहाँ गिल्ला गर्छन्? उनीहरूको तर्क यस्तो छ, किनकि पिता पुर्खाहरू मरेका समयदेखि सबै कुराहरू सृष्टिका सुरुबाट जस्ता थिए त्यस्तै चलिरहेका छन्। परमेश्वरको न्याय हुन्छ भन्ने कुरा मलाई नबताओ, पापको त्यहाँ दण्ड हुन्छ भन्ने कुरा अहँ त्यो संसार होइन, यीशु ख्रीष्ट फेरि आउनुहुन्छ भन्ने कुरा त्यो झुट हो, किनभने उहिलेदेखि वर्ष भइसक्यो जे भइरहेछ त्यही त हुनेछ नि, अरू त केही पनि हुने छैन। त्यसो भन्नु चाहिँ जाना जानी अन्जान रहनु हो, किनभने उनीहरूले चाहिँ के कुरामा आँखा चिन्दिरहेछन् भने, तर विगतमा परमेश्वरले त भयानक दण्ड दिनुभएको थियो। जब सदोम र गोमोरा त्यो सहर जो पुरुष ज्ञानीहरू समलिङ्गीहरूले अशुद्ध भएको देशमाथि जब आकाशबाट आगो र गन्धक वर्षाउनु भयो र पुरै सहर नाश गर्नुभयो, केवल एकजना लूत र उसको दुईटा छोरी मात्र बाँचे, त्यो इतिहासको घटना हो, तर त्यसको बारेमा मान्छेहरू अनजान रहन चाहन्छन्। अनि उनीहरू यो पनि अनजान रहन चाहन्छन्, अझ त्योभन्दा अगाडि जब नुहको समयमा परमेश्वरले 8 बाहेक सबैलाई उहाँले पानीमा ध्वस्त गर्नुभयो, जल प्रलयको विषयमा पनि उनीहरू अनजान रहन चाहन्छन्। परमेश्वरले न्याय गर्नुभएको छ, कहाँ सधैँ उही भइरहेको छ भएको छैन। तर हेर्नुहोस् यहाँ लेखेको छ 5, किनकि तिनीहरू यस कुराको विषयमा के रहन चाहन्छन्? अजान रहन चाहन्छ। उनीहरू चाहिँ जान जानी अजान रहन चाहन्छ, यसको चाहिँ क्षमा छैन। प्रियहरू, शैतानले चाहिँ पुरै प्रकाशमा खुल्लम खुल्ला परमेश्वर को हुनुहुन्छ, आफ्नो स्थान के हो, त्यहाँ थुप्रै स्वर्गदूतहरू थिए, ती सब देखेर पनि ऊ चाहिँ परमेश्वर जत्तिकै हुन, परमेश्वरको अधीन र अधिकारमा बस्न नचाहेकोले उसको पाप चाहिँ अनजानको पाप थिएन, त्यो क्षमा हुँदैन। त्यसैले गर्दा पङ्क्ति 25:41 प्रभु येशूले भन्नुभयो, त्यो अनन्त आगमा जाओ जो चाहिँ शैतान र उसका दूतहरूका निम्ति तयार पारिएको छ। त्यो अनन्त आगो चाहिँ परमेश्वरले मान्छेको लागि बनाउनु भएको थियो, त्यो अनन्त आगो चाहिँ शैतान र उसका दूतहरूलाई बनाउनु भएको थियो, किनभने उनीहरूले चाहिँ अनजानमा होइन तर विद्रोह गरेका हुन्। मानिसहरू जो चाहिँ अब जान जानी अजान रहन चाहन्छ, उनीहरूलाई रोजाइ दिएको छ यीशु ख्रीष्ट आउन विश्वास गर्न, र जब उनीहरूले विश्वास गर्दैन त्यो चाहिँ उनीहरूको रुचाइ हो, उनीहरूलाई जबरजस्ती स्वर्ग लानुहुन्न परमेश्वरलाई, उनीहरू नाश भएको त चाहनुहुन्न, तर उनीहरूले परमेश्वरलाई रोज्दैनन् भने उनीहरू नरक जानैपर्छ। त्यसैले अनजानमा गरेको पाप क्षमा हुन्छ। पहिलो तिमोथी 1:1 हेर्नुहोस् त, पावल जसलाई पहिला शाऊल भनिन्थ्यो, उसले क्रिस्चियनहरूलाई दुःख दियो, मण्डलीहरूलाई उजाड पार्यो, पुरुष आइमाहरूलाई घिसारेर जेलखानामा हाल्यो, स्टिफनसलाई ढुङ्गाले हान्न लगायो। तर उसले भन्छ, तेरपद हुन त म पहिले निन्दा गर्ने, सताउने र अत्याचारी थिएँ, तर मैले कृपा पाएँ। किन? किनकि मैले यो अविश्वासमा नजानिकन गरेँ। पावलले अन्धपनामा, उसको यहुदी धर्मान्धतामा उसले चाहिँ क्रिस्चियनहरूलाई र क्रिस्चियनहरूलाई गरेर प्रभु येशूलाई नै सताए। सदैव अनि हाम्रा प्रभुको अनुग्रह चाहिँ विश्वास र प्रेमसित जो ख्रिस्ट येशूमा छ साह्रै प्रशस्त भयो। यो विश्वासयोग्य र हकले ग्रहण योग्य वचन हो। ख्रिस्ट येशू पापीहरूलाई मुक्ति दिनलाई संसारमा आउनुभयो, जसमध्ये मुख्य म नै हुन्। तरै पनि अनन्त जीवन पाउनलाई पछिबाट उहाँमाथि विश्वास गर्नेहरूका लागि एउटा के बनाउनलाई, नमुना बनाउनलाई येशू ख्रिस्टले पहिले ममा सारा सहनशीलता देखाउनु भयो। त्यसैले नजानिकन प्रभु येशूलाई घृणा गर्नेहरूलाई क्षमा हुन्छ भन्ने कुरा पनि नमुनाको उत्कृष्ट नमुना, सबैभन्दा ठुलो नमुना चाहिँ पाव। आज हामी पुरानो नियमबाट हामी एउटा अध्ययन गर्दैछौँ। प्रस्थानको 21 अध्यायमा पढाउँछ, इजरायलहरू चाहिँ मिस्रबाट निस्केर आएको भर्खर डेढ महिना तिन महिना पनि भएको छैन, अनि उनीहरूलाई परमेश्वरले सिनाई पर्वतबाट 10 आज्ञा व्यवस्था दिनुभयो। त्यसपछि उनीहरूलाई भन्नुभयो, तिमीहरूलाई म एउटा दूत र म बग्ने देश दिँदैछु, जुन मैले चाहिँ तिमीहरूको पुर्खालाई अब्राहमलाई इसाहकलाई याकुबलाई प्रतिज्ञा गरेको थिएँ। अब हेर, तिमीहरू त्यहाँ जाँदैछौ, त्यो देशमा पुगेपछि त्यहाँ बसेपछि तिमीहरूको लागि नियम चाहिँ यस्तो यस्तो हुनेछ। अनि त्यो नियमहरूमध्येमा चाहिँ एउटा एकदमै चाखलाग्दो नियम थियो, जुन नियमलाई चाहिँ शरण नगरहरूको नियम भनेको छ। अब यहाँ कोही कोही टिस्टुन र अखोर बजारको लागि अलिअलि मैले यो बाँधिसकेँ, तर तपाईँहरूलाई सबै कुरा मैले बाँडेको छैन, अलिअलि मात्र बाँडेको थिएँ। आज चाहिँ अब यसको गहिराइमा जानेछ। शरण नगरहरू को नियम है, त्यो चाहिँ कस्तो नियम थियो भने, इजरायल देशमा यदि एउटा मान्छेले अनजानमा कसैलाई मार्यो भने है, अनि चाहिँ कसैको मोबाइलहरू पनि यदि अनजानमा अन छ भने अहिले नै अफ गर्नुहोस् है, त्यसलाई हामी फर्केर जाउँ। इजरायलमा यदि कुनै मान्छेले जस्तै उदाहरण दिएको छ, वन जङ्गलमा रुख काट्न जाँदाखेरि एकजनाले वनचरोले रुख काट्छु भनेर प्रहार गर्दाखेरि उसको बिँडबाट वनचरो नै फुत्केर उसको साथीको टाउकोमा लागेर साथी मर्यो भने त्यो चाहिँ अनजानमा मारेको, उसले घृणा गरेको थिएन, उसले मार्छु भनेर मारे होइन, त्यो चाहिँ अनजानमा गरेको थियो। तर मान्छे मर्या छ, त्यहाँ सानो कुरा होइन। उसको आफन्तले के भन्नेछ? आफन्तले भन्छ मारे नै हो यसले। त्यसैले त्यो अनजानमा मार्नेलाई सुरक्षा चाहिँदैन। अनि त्यसैले परमेश्वरले भन्नुभयो, त्यो मान्छेलाई सुरक्षा दिनुपर्छ तिमीहरूले। त्यो सुरक्षा चाहिँ यसरी दिन, तिमीहरूले चाहिँ इजरायलमा 6 शरण नगरहरू स्थापना गर्नु। 3 शरण नगरहरू चाहिँ यर्दनको पश्चिमपट्टि र 3 चाहिँ पूर्वपट्टि 6 शरण नगरहरू स्थापना गर्न। सहरको नाम पनि तोक्दिनु भयो उहाँले, अनि बाटो त्यहाँ तयार पार्न, शरण नगर मा पुग्ने बाटो, ताकि त्यो जसले अन्जानमा कसैलाई मारेको छ ऊ चाहिँ छिटो भन्दा छिटो भागेर शरणनगरभित्र छिरेर ऊ चाहिँ बाँचोस् र तातो रिसमा चाहिँ मर्नेको आफन्तले उसलाई चाहिँ नमारोस्, ऊ बाँचोस्, ऊ भागेर जान सकोस्, भाग्नको लागि बाटो खुल्ला होस्, उसलाई शरण दियोस्। अनि त्यहाँ पुगेपछि उसले चाहिँ आफ्नो कुरा बताओस् त्यहाँका बुढा प्रधानहरूलाई, उसले बताएको कुरा राम्ररी सुनोस् र उसले बताएको कुरा विश्वासयोग्य छ भने उसलाई चाहिँ सुरक्षा दियोस्। शरणनगर नियम चाहिँ त्यही हो। त्यो आफै पनि चाखलाग्दो छ, तर झनै चाखलाग्दो के छ भने यो कुरा घरिघरि दोहोऱ्याएको छ पुरा नियममा। सबभन्दा पहिला चाहिँ प्रस्थान 21 अध्यायमा हो, यहाँ 21:12 हामी पढ्नेछौँ। यहाँ जाना जानी मार्ने र अन्जानमा मार्नेको बिचमा चाहिँ भिन्नता राखिएको छ। पहिला चाहिँ जाना जानी मार्ने मान्छेको बारेमा पहिलो पदमा लेखिएको छ, कसैले कुनै मानिसलाई हिर्कायो र यो मर्यो भने त्यो निश्चय नै मारियोस्। जाना जानी हत्या गर्नेलाई त त्यहाँ छुट थिएन। 13 तर अन्जानमा मार्नेलाई नि। 13 अनि त्यो मानिस जो ढुकेर बसेको थिएन तर परमेश्वरले यसलाई त्यसको हातमा सुम्पनु भयो भने म तिम्रा निम्ति एउटा ठाउँ ठहरने छु, त्यहाँ त्यो भागेर जाओस्। अन्जानमा मार्ने चाहिँ भाग्नलाई सुरक्षाको लागि त्यहाँ एउटा ठाउँ म तोक्नेछु भन्नुभयो। त्यो कुरा अब यहाँ अलिकति बतायो, अनि पछि गएर व्यवस्था 4 पढ्नुहोस् त। व्यवस्थाको पुस्तक 4 मिश्रबाट आएपछि सिनै पर्वतमा व्यवस्था दिँदा उनीहरूलाई यो कुरा बताए। अब उनीहरू अविश्वासको कारणले इजरायलभित्र पस्न नसकेर कति वर्षसम्म उनीहरू उजाड स्थानमा डुल्नु परेको थियो, दिदीबहिनीहरू 40 उनीहरू डुल्नु परेको थियो। अनि 40 पनि सकिसक्यो, एक पुस्ता मरेर पनि गइसक्यो, नानीहरू ठुला भइसके, अब उनीहरूलाई पनि फेरि दोहोऱ्याइन्छ यही कुरा 40 हेर्नुहोस् व्यवस्था 4:41 हेर्नुहोस्। त्यसपछि मुसाले यर्दनको यतापट्टि घाम झुल्कने दिशामा 3 शहरहरू अलग गरे। त्यहाँ त्यो मार्ने भागेर जाओस् भनेर जसले आफ्नो छिमेकीलाई अन्जानमा मारेको छ र जसले बितेका दिनहरूमा उसलाई घृणा गरेको थिएन, अनि यी शहरहरूमध्ये कुनै एउटा शहरमा भागेर त्यो बाँचोस्। अर्थात् रुबेनीहरूका निम्ति मैदानको देशमा उजासनमा भएको बेसेर भन्ने ठाउँ, बेसेर गादीहरूका निम्ति गिलादमा भएको रामोत भन्ने ठाउँ, र मनसेलीहरूका निम्ति बसानमा भएको गोलान भन्ने ठाउँ, यो चाहिँ पूर्वपट्टि 3 ठाउँ छ। तर पछि 3 अझ अरू ठाउँ थपिन्छ, किनभने उनीहरू चाहिँ अब कनान देशभित्र छिर्छ, उनीहरू पूर्वबाट भित्र छिर्या, त्यसैले पूर्वतिर पहिला 3 ठाउँ तोक्यो, त्यसपछि भित्र छिरेपछि फेरि 3 ठाउँहरू तोकेर 6 शरणनगरहरू हुन्छ। व्यवस्था 19 पनि एकचोटि पठाउनुहोस् त। अब यो कुरा फेरि दोहोरिन्छ, अनि 1 म पढ्नेछु। जब परमप्रभु मूसाले इजरायलीहरूलाई भन्दैछ, अब तिमीहरू जान लागिरहेछ प्रतिज्ञाको देशभित्र, सुन, परमप्रभु तिम्रा परमेश्वरले जाति जातिहरूलाई नष्ट गर्नुहुन्छ जब, जसको देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ, अनि तिमीले तिनीहरूलाई निकालेर आफू तिनीहरूका शहरहरू र तिनीहरूका घरहरूमा बस्दछौ, तब तिमीले आफ्ना देशको निम्ति आफ्ना निम्ति 3 शहर अलग पार, जुन देश परमप्रभु तिम्रो परमेश्वरले त्यसलाई कब्जा गर्न भने तिमीलाई दिनुहुन्छ। अब 3 हेर्नुहोस् है राम्रोसँग, तिमीले आफ्नो निम्ति के तयार गर्नु भन्छ, एउटा बाटो तयार गर्नु, त्यो शरण नगर मन्डपमा अनि परम प्रभु तिम्रा परमेश्वरले तिमीलाई जुन देशका अधिकारी तुल्याउनुहुन्छ त्यस तिम्रो देशका इलाकाहरूले तीन भागमा विभाजन गर्नु र त्यहाँ हरेक मार्ने भागेर जान सकोस्। अनि मार्नेको विषय यही हो, त्यसले बितेको समय आफ्नो छिमेकीलाई लिन गरेको थिएन, त्यसलाई अन्जानमा मार्छ, त्यो त्यहाँ भागेर जाओस् र बाँचोस्। कुनै मानिस वनमा आफ्नो साक्षी दाउरा काट्न जान्छ र रुख ढाङ्गमा लागि त्यसको हातले बन्सर उठाएर हिर्काउँछ अनि बन्सर पिङ्गबाट खुस्कन्छ र त्यसको साथीलाई लाग्छ र यो मर्छ। त्यो चाहिँ ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस् र बाँचोस्। नत्र त रगतको बदला लिनेले आफ्नो हृदय तातेको बेलामा मार्नेलाई पिछा गर्न अनि बाटो लामो भएकोले त्यसलाई भेट्टाउला र हिर्काएर त्यसको ज्यान लिएला। बाटो लामो नहोस् भनेर त्यहाँ सहरहरू चाहिँ एकभन्दा बढी राख्यो छिट्टो पुग्न सकोस् भनेर। तर त्यो त मृत्युको लायक थिएन किनकि बितेको समयमा त्यसले त्यसलाई घृणा गरेको थिएन। यसकारण म तिमीलाई यसो भनेर आज्ञा गर्दछु, तिमीले आफ्नो निम्ति तिनवटा सहर अलग पार्न। अनि परम प्रभु तिमीलाई परमेश्वरले तिम्रा पुर्खाहरूसँग कसम खानु भएअनुसार तिम्रो सिमाना बढाउनु भयो भने र तिमीलाई पिता पुर्खाहरूलाई दिन्छु भन्ने प्रतिज्ञा गर्नुभएको सारा देश तिमीलाई दिनुभयो भने परमप्रभु आफ्नो परमेश्वरलाई प्रेम गर्न र उनका मार्गहरूमा सदाइनका निम्ति तिमी सबै आज्ञाहरू जो आज म तिमीलाई आज्ञा गर्छु होसियार साथ पालन गर्यो भने तिमीले आफ्नो निम्ति यी तिन बाहेक अरू तिनवटा सहरहरू थाम्न। तिन छ फलस्वरूप तिम्रो देशमा जो परमप्रभु तिमीलाई परमेश्वर तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुन्छ कुनै निर्दोष रगत नबगाइयोस् र त्यो रगतको दोष तिमीमाथि नआओस्।
दोहोराइरहेको छ यो अझ दोहोरिन्छ, यो अझ कम्ती 35 दोहोरिन्छ, यो 20 दोहोरिन्छ। अनि यसको विषयमा नयाँ नियममा पनि हिब्रूको 6 अध्यायमा छोएको छ है। एकचोटि त्यसैले मसँग पठाउनुहोस् त हिब्रू 6 अध्यायमा
आशालाई पक्रनका निम्ति शरण लिनलाई दगुरेकाहरूले देख्नु भयो यो तिनवटा शब्द के लिनलाई दगुरेकाहरूले भनेछ शरण लिनलाई, शरण लिनलाई के गरेकाहरूले दगुरेकाहरूले पुरा नियममा त्यो अन्जानमा मार्ने सुरक्षाको लागि शरण लिन ऊ दगुर्नु छिटोभन्दा छिटो चाहिँ भागेर ऊ चाहिँ शरण नगरभित्र उसले शरण लिन पाउँथ्यो। अनि यहाँ चाहिँ के भन्नुपर्छ भने हामी पापीहरू चाहिँ हामीले पाउनुपर्ने दण्डबाट हामी बाँच्नको लागि चाहिँ शरण लिनलाई हामी दगुरेर येशू ख्रीष्ट गएका छौँ भनेको छ। त्यसैले किन यो धेरैचोटि दोहोऱ्याएको हो यसको जवाफ प्रष्ट छ, किनभने यो चाहिँ येशू ख्रीष्टको बारेमा हो। एकचोटि मसँग योभन्दा 5 अध्यायमा पठाउनुहोस् त, पवित्र शास्त्र चाहिँ ख्रीष्टको बारेमा हो। योभन्दा 5:39 प्रभु येशूले यहुदीहरूसँग कुरा गर्दै हुनुहुन्छ, योहन्ना 5:39 उहाँले भन्नुहुन्छ, पवित्र शास्त्रहरूमा खोजी गर र आज्ञा बाइबलमा खोजी गर। किन के पाइन्छ त्यहाँ, के भेटिन्छ? किनकि तिनैमा तिमीहरूका निम्ति अनन्त जीवन छ भने तिमीहरू स्वस्थ छन्, अनि मेरो विषयमा गवाही दिने तिनै हुन्। पवित्र शास्त्रमा चाहिँ अनन्त जीवनको बाटो छ, किनभने पवित्र शास्त्रले चाहिँ अनन्त जीवन दिने यीशुको बारेमा बताउँछ। मेरो विषयमा गवाही दिने पवित्र शास्त्र हो भन्नुमा छैन सोध्नु हेर्नुहोस् त, किनभने तिमीहरूले मूसालाई विश्वास गरेका हुँदा हो त तिमीहरूले मलाई पनि विश्वास गरेका थियो, किनकि उनले के को विषयमा लेखे? अब सुनिएन, मेरो जस्तै सानो हुन थालेछ तपाईँको सानो, मेरो विषयमा हो है। प्रभु येशूले भन्नुभयो, जब तिमीहरूले उत्पत्ति पढ्छ, मूसाले लेखे हो नि त उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, के लेखेको मूसाले त्यहाँ? मूसाले मेरो विषयमा लेखे भनेछ। लुका 24 अध्यायमा पढ्नुहोस् है, लुका 24 अध्याय, प्रभु येशु ख्रीष्ट मरेर बलि उठ्नु भएपछि चेलाहरूसँग कुरा गर्नुहुन्छ, के कुरा गर्नुहुन्छ? तपाईँसँग प्रभु येशु भेटेर कुरा गर्नुभयो भने के कुरा गर्नुहुन्छ? प्रभु येशुले चाहिँ बाइबल पढ भन्नुहुन्छ, पवित्र शास्त्र खोजी गर। किन? किनभने मेरो विषयमा लेखेको छ। 27 उहाँले, 27 अनि उहाँले मूसा र सबै भविष्य वक्ताहरूबाट सुरु गरेर सबै पवित्र शास्त्रहरूमा आफ्ना विषयमा भएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। पवित्र शास्त्रहरूमा कसको विषयमा भनेछ? आफ्ना विषयमा, प्रभु येशूकै विषयमा। 44 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मूसाको व्यवस्था, भविष्यवक्ताहरू र भजनका पुस्तकहरूमा फेरि मेरो विषयमा जे लेखेका थिए ती सबै कुराहरू पुरा हुनुपर्दछ भने मैले तिमीहरूसँग हुँदा तिमीहरूलाई भनेका वचनहरू लिएन। 45 अनि तिमीहरूले पवित्र शास्त्रहरू के गर्न सकुन्? बुझ्न सकुन् भने उहाँले तिनीहरूलाई समझ खोलिदिनु भयो। पवित्र शास्त्र बुझ्ने चाबी के रहेछ त? चाबी यही हो, ख्रिस्ट भेटिनु पर्छ। तपाईँले बाइबल पढ्दा येशु ख्रिस्ट भेट्नुहुन्न भने तपाईँले पढेको मिल्दैन। यदि प्रचारमा ख्रिस्ट प्रचारिँदैन भने त्यो प्रचार भएन, सबै चिज ठिक भने पनि यो बाइबल उहाँको विषयमा हो। बाइबल किन पढ्छ? उहाँलाई चिन्न, उहाँलाई हेर्न। त्यसैले शरण नगरहरू के को विषयमा हो? ख्रिस्ट येशूकै बारेमा हो। नत्र त त्यसको अर्थै हुँदैन खासै। अब कुरा आउँछ के भने, शरण नगरको नियम अनुसार एउटा अन्जानमा मान्छे मार्नेलाई चाहिँ त्यहाँ शरण दिइन्थ्यो। अन्जानमा मान्छे मार्नेलाई चाहिँ त्यहाँ शरण दिइन्थ्यो। के को चित्र भयो यो? अन्जानमा मार्ने, अन्जानमा एउटा मान्छे मार्ने भनेको को हो? के को यसको अर्थ के हो? त्यो मारिने, अन्जानमा जो मार्यो नि, त्यसले चाहिँ के कसको अर्थ दिँदैछ हामीलाई?
सर्वनगर त अलिअलि बुझे जस्तो लाग्यो, त्यो चाहिँ ख्रिस्टको चित्रण हो भनेर, किनभने त्यहाँ हामीलाई सुरक्षा छ। अनि प्रभु येशु ख्रिस्टमा विश्वास गर्नेहरूलाई चाहिँ दण्डको आज्ञा छैन, रोमी 8:1 भनेछ। अनि हिब्रू 6:18 अघि हेऱ्यौँ, शरण लिन हामी दगुरेकाहरू ख्रिस्ट येशुमा हामीलाई बलियो सान्त्वना छ भनेको छ। अब यो कुरा बुझ्नलाई चाहिँ हामी लुका 23 अगाडि बढ्नेछौँ। लुका 23 अध्यायमा जब प्रभु येशूलाई क्रुसमा टाँग्ने भनेर निर्णय भयो र उहाँलाई टाँग्यो, उहाँलाई कसले उहाँलाई क्रुसमा टाँग्ने को थियो? त्यहाँ एकातिर यहुदीहरू थिए, क्रुसमा टाँग्नै पर्छ भनेर कराउने यहुदी शासकहरू, तर अर्कोतिर चाहिँ अन्य जातिहरू पनि थिए, किनभने टाँग्न दिने कि नदिने भन्ने अधिकार चाहिँ कसको हातमा थियो? यहुदीहरूको कि रोमीहरूको? दिदी बहिनीहरू, क्रुसमा उहाँलाई टाँग्ने अधिकार कसलाई थियो? यहुदीहरूलाई कि रोमीहरूलाई? दाजुहरू, रोमीहरू, रोमीहरूको राज्य थियो त्यहाँ, यहुदीहरू चाहिँ उनीहरूको शासन मुनि बसिरहेको थिए। त्यसैले हाकिम को थियो रोमीहरूको मुख्य त्यो बेलाको बडा हाकिम? दिदीबहिनीहरू, नाम के थियो उसको? पिलातस। ऊ यहुदी होइन, तर पिलातसले चाहिँ क्रुसमा टाँग्न लैजाऊ भनेर सुम्पिदिएको। त्यसैले प्रभु येशूलाई क्रुसमा टाँग्ने चाहिँ यहुदीहरू, यहुदीहरू मात्र होइन अन्य जातिहरू पनि, त्यो बेलामा अन्य जातिहरूको सबभन्दा ठुलो शासक भनेको रोम साम्राज्य हो, अहिलेको अमेरिका भने जस्तै, सबै संसारकै अगुवा भने जस्तै, अनि संसारकै सबभन्दा अगुवा संसारको शासकले पनि प्रभु येशूलाई क्रुसमा टाँग्नलाई चाहिँ भने। त्यसैले के भन्न सकिन्छ भने सारै संसार मिलेर यहुदी अन्य जाति त्यसपछि त अरू छैन प्रभु येशूलाई क्रुसमा टाँग्ने चाहिँ निर्णय गरेर, तर एकछिन प्रभु येशूलाई क्रुसमा टाँग्ने त सबै मानिसहरू हुन्, खास अर्थमा भन्ने हो भने प्रभु येशूलाई क्रुसमा टाँग्ने चाहिँ तपाईँ हो वास्तवमा र म हुँ खासमा, किनभने तपाईँले मेरो पापको लागि प्रभु येशू क्रुसमा जानुभएको होइन र हो कि होइन? यदि हो भने तपाईँले गर्दा प्रभु येशू क्रुसमा मर्नुभएको होइन, त्यसपछि उहाँलाई क्रुसमा टाँग्ने त हामी हौ। राम्रोसँग सोच्नुहोस् यो कुरा, यो बुझेन भने तपाईँले सुसमाचारको खास बुझे छैन। तर अचम्मको कुरा के छ भने, अब त्यो मार्नु एउटा निर्दोष व्यक्तिलाई मार्नु भनेको त्यसलाई त हत्या भन्छ, हत्यारालाई त व्यवस्थाले छुट दिँदैन, मारियोस् निश्चय नै भनेछ हत्याराहरू। तर अचम्म अचम्म कुरा के छ भने बाइबलमा प्रभु येशूलाई क्रुसमा टाँगेको कुरालाई चाहिँ अन्जानमा संसारले गरेको भनेछ बाइबलमा, थाहा छ तपाईँलाई? प्रभु येशूले नै भन्नुभयो अन्जानमा गरेको कन्दिनुहोस् पिता, यो चाहिँ लुका 23 छ, उहाँ क्रुसबाट यसरी प्रार्थना गर्नुभयो लुका 23:34। तब येशूले भन्नुभयो क्रुसमा झुन्डिरहँदाखेरि उहाँले भन्नुभयो हे पिता तिमीहरूलाई के गर्नुहोस्? क्षमा गर्नुहोस् किनकि तिनीहरूले के गरिरहेका छन् सो जान्दैन, यो अन्जानमा गरिएको अपराध, अन्जानमा गरिएको मृत्यु।
पिताले त्यो प्रार्थना सुन्नुभयो। यो कुरा पत्रुसले पनि दोहोऱ्याउँछन्। पेन्टिकस्टको दिनको अलिक पछि प्रचार गर्दाखेरि प्रेरित 3 अध्यायमा जानुहोस् त, प्रेरित 3 अध्यायको 17 पदमा यहुदीहरूलाई अब प्रचार गर्दैछ। यहुदीहरूलाई जसले चाहिँ यसलाई क्रुसमा टाँग्नै पर्छ भनेर कराएका थिए, तिनीहरूलाई अब पत्रुसले सुसमाचार प्रचार गर्छ। कसरी? 3:17 अनि अब भाइहरू हो, पत्रुस आफै यहुदी भएकोले उनीहरूलाई भाइहरू हो भन्छ, क्रिस्चियन भने होइन, यहुदी भाइहरू भने यहाँ अब भाइहरू हो, म जान्दछु अनजान भएकै कारणले तपाईँहरूले त्यसो गर्नुभयो र तपाईँहरूका शासकहरूले पनि त्यसै गरे अनजान भएकै कारणले। तर उसले 18 पदमा यो पनि भन्छ, तर ख्रिस्टले दुःख भोग्नै पर्छ भने आफ्ना सबै भविष्यवक्ताहरूका मुखद्वारा परमेश्वरले पहिल्यै भनिसक्नुभएका कुराहरू नै उहाँले यसरी पुरा गर्नुभएको छ। तपाईँहरूले अन्जानमा मार्नुभयो, तर ख्रिस्ट चाहिँ यसरी दुःख भोग्नै पर्ने पनि थियो परमेश्वरको यो मुक्तिको योजनामा। अन्जानमा गऱ्यो, तिमीहरूलाई क्षमा छ, पश्चाताप गर भन्छ। त्यसपछि 19 पद, यसकारण तपाईँहरूका पाप मेटिनका लागि पश्चाताप गर्नुहोस् र फर्कनुहोस्, तब प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछन्। अनि उहाँले यीशु ख्रीष्टलाई जो तपाईँहरू जहाँ पहिले प्रचारिनु भएको छ पठाउनु हुनेछ। यीशु फेरि आउनुहुनेछ, अहिले चाहिँ कहाँ हुनुहुन्छ नि? 21 पद, जसलाई स्वर्गले सबै कुराहरूको पुनस्थापनाका समयहरू नामजेल ग्रहण गर्नुपर्दछ, अहिले चाहिँ स्वर्गमा हुनुहुन्छ। जुन कुराहरूको चर्चा परमेश्वरले संसारको सुरुदेखि नै आफ्ना सबै पवित्र भविष्यवक्ताहरूको मुखद्वारा गर्नुभएको छ। पत्रुसले पनि भन्छ, यहुदीहरू शासकहरू तपाईँले अन्जानमा मार्नुभयो, तपाईँलाई क्षमा छ। पहिलो कोरिन्थीमा अन्य जातिहरू पिलातसमा, पहिलो कोरिन्थी 2 अब पावलले बताउँछ, पहिलो कोरिन्थी 2:6-8, पहिलो कोरिन्थी 2:6-8, तरै पनि सिद्ध भएकाहरूका बीचमा हामी बुद्धिका कुरा गर्दछौँ, तरै पनि यस संसारको बुद्धि चाहिँ होइन, न त यस संसारका नाश भइजाने शासकहरूको बुद्धि नै। सुसमाचार चाहिँ सांसारिक बुद्धि होइन, यो परमेश्वरको बुद्धि हो। 7 पद, तर हामी परमेश्वरको बुद्धि रहस्यमा बताउँछौँ, त्यो गुप्त राखिएको बुद्धि जसलाई परमेश्वरले हाम्रा महिमाका निम्ति, हामी यो मण्डली युगका विश्वासीहरूका निम्ति संसारको अघि नै ठहराउनु भयो। 8 पद, जसलाई यस संसारका शासकहरूमध्ये कुनैले पनि जान्न सकेन, अनजान। किन? किनकि जानेका हुँदा हुन् त तिमीहरूले महिमाका प्रभुलाई क्रुसमा के गर्ने थिएन? टाँग्ने थिएन। यदि पिलातस, रोमी सरकार, यी संसारका शासकहरूले चाहिँ परमेश्वरको यो खबरलाई जानेका भए त महिमाका प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् भने चाहिँ उनीहरूले अन्जानमा गरे भने चाहिँ यहुदीहरूले अन्जान प्रभु यीशुलाई क्रुसमा टाँगे, रोमी सरकार अन्य जातिहरूले अन्जानमा प्रभु यीशुलाई क्रुसमा टाँगे, अनि परमेश्वरले भन्नुहुन्छ यो अन्जानमा गरिएको यसको क्षमा हुन्छ। अन्जानमा कसैलाई मार्यो भने शरण नगर्छ, ऊ भागेर जाओस्, ऊ बाँच्छ।
पावरले भने मैले अन्जानमा गरेँ अनि मैले दय पाएँ. सबैभन्दा मुख्य पापी किनभने मैले अन्जानमा गरेँ. त्यसैले अन्जानमा मार्ने भनेर चाहिँ चित्रण गरिएको चाहिँ तपाईँ हो. यो संसार त्यो मारिने चाहिँ प्रभु यीशु हो. बुझ्नुहुन्छ? श्रवणनगरको कुरा बुझ्नमा चाहिँ यो पनि बुझ्न आवश्यक छ कि सारा संसारले चाहिँ ख्रिस्टलाई त्यसरी क्रुसमा टाँगेको घटनालाई चाहिँ लिएर परमेश्वरले त्यसलाई हत्याको रूपमा नहेरिकन उहाँले चाहिँ अन्जानमा मारेको रूपमा चाहिँ लिइरहनु भएको छ. अनि त्यसैले उहाँले चाहिँ शरणको लागि उहाँले त्यो समय दिइरहनु भएको छ. भागेर आऊ, पश्चाताप गर, पाप क्षमा पाउँछ, गुरेर आऊ, मुक्तिको दिन अहिले नै हो. अनि यो प्रचारिँदैछ सारा संसारभरि. अब एउटा अर्को कुरा पनि हेरौँ. एउटा के नियम थियो भने पुरानो नियममा जब एउटा अन्जानमा मार्ने व्यक्ति चाहिँ शरण नगरमा गयो, ऊ त सुरक्षित छ, तर ऊ चाहिँ बाहिर निस्केर आयो भने चाहिँ उसलाई मारियो भने उसलाई सुरक्षा हुँदैन थियो, मार्न सक्थ्यो. ऊ चाहिँ त्यहीँ भित्रै बसिरहनु पर्थ्यो. एकचोटि अब गल्तीको 35 अध्याय, गल्तीको 35 अध्यायमा पठाएछ. गल्ती 35 छ पदमा लेखेको छ, अनि जुन सहरहरू तिमीहरूले लेवीहरूलाई दिन्छौ तिनमा छवटा शरण नगरहरू ठहरिउन् जो चाहिँ हत्याराका निम्ति भनेको त्यो अन्जानमा मार्नेका निम्ति तिमीहरूले ठहरियाउनु. यहाँ हत्यारा भनेर अनुवाद गरेको छ, अङ्ग्रेजीमा चाहिँ मर्डर भनेर भनेको छ. अनुवाद अलिकति सोच्नु पर्दछ. म्यान स्लॉटर, ज्यान मारा चाहिँ हो होइन, तर हत्या गर्छु भनेर ज्यान मारे त होइन. त्यसैले ज्यान मारा भन्यो भने चाहिँ हुन्थ्यो जो चाहिँ ज्यान माराका निम्ति तिमीहरूले ठहरयाउनु र त्यहाँ त्यो भागेर जाओस्. ती बाहेक तिमीहरूले 42 सहरहरू दिन त्यो देश भाग लगाइदिनु भयो परमेश्वरले. अनि लेबीहरूलाई चाहिँ 48 सहर भाग लगाइयो. 48 6 चाहिँ शरण नगरहरू तोकियो. अनि अब 9 पदबाट पढ्छौँ त्यो कुन कुन ठाउँमा थिए ती सहरहरू त्यहाँ बताइएको छ. के सोच्नुहोस् भने यहाँ सेतो छ होइन, मेरो कलम भएको भए यहाँ चाहिँ इजरायल यस्तो आकार छ, यहाँ समुद्र छ है, यहाँ जमिन छ. यस्तो आकारमा चाहिँ यहाँ गालिल समुद्र छ, यहाँ यर्दन नदी छ, अनि मृत सागर छ. यसको पूर्वपट्टि 1-2-3 सहर है, बेसेर रामो प्रोलाङ यसरी होला. अनि त्यसको यहाँ 3 सहर है, हिब्रोन, सेकेम र अर्को एउटा सहर छ है, जुन चाहिँ उनीहरूले चाहिँ गर्नु पर्थ्यो. के देश हो सबभन्दा यता चाहिँ त्यो सहरको नामहरू अहिले हेर्नेछौँ. त्यो यहाँ तोकिएको छ. तर तपाईँ चाहिँ कहाँ आउनुहोस् भने मसँग यहाँ 22 पददेखि यदि तर यदि शत्रुता नराखिकनै त्यसले यसलाई अचानक घसेट्यो वा नढुकिकनै यसमाथि कुनै चिज हानि पठायो भने अथवा नदेखिकनै त्यसले कुनै ढुङ्गा जसद्वारा यो मर्न सक्छ यसमाथि थाल्यो र त्यो मर्यो तर त्यो यसको शत्रु थिएन न त त्यसले यसको खराबी गर्न खोजेको थियो तर समुदायले यी नियमहरू अनुसार मार्ने र रगतको बदला लिनेको बीचमा न्याय गरोस्. 25 पद, अनि समुदायले त्यस हत्यारालाई रगतको बदला लिनेको हातबाट छुटाओस्. अनि समुदायले त्यसलाई त्यसको शरण नगरमा फर्काइदियोस् जहाँ त्यो भागेर गएको थियो है. उतै बस्नु पर्थ्यो शरण नगरभित्र. अनि पवित्र तेलले अभिषेक गरेको महापुजारीको मृत्यु नहुन्जेल त्यो त्यही बसोस्। कहिलेसम्म बसोस्? शरणनगरमा इजरायलको महापुजारी नमरेसम्म त्यहाँभित्र बस्नु पर्थ्यो। 26 पद गरेन भने के हुन्छ? 26 पद। तर यदि त्यो हत्यारा आफ्नो शरणनगरको सिमानाबाट जहाँ त्यो भागेर गएको थियो कहीँ निस्केर गयो भने अब उसलाई सुरक्षा छैन। 27 पद। र रगतको बदला लिनेले त्यसलाई त्यसको शरण नगरको सिमाना बाहिर भेट्टाएर रगतको बदला लिनेले त्यस हत्यारालाई माग्यो भने त्यस बहाएको रगतको दोष यसलाई लाग्ने छैन, किनकि महापुजारीको मृत्युसम्म त्यो आफ्नो शरण नगरभित्र रहनु पर्थ्यो। नियम यस्तो थियो, भागेर त गयो, ऊ चाहिँ त्यहीँभित्र बस्नु पर्थ्यो महापुजारी नमरुन्जेलसम्म। ख्रिस्ट चाहिँ हाम्रो महापुजारी हुनुहुन्छ, उहाँ कहिले मर्नुहुन्न, त्यसैले हामी सधैँ नै त्यहीँ रहनुपर्छ। अब पुरानो नियमको कुरा जाउँ। एउटा घटना छ, एकजना एब्नर, अब्नेयर भनेछ के अरे हाम्रो नेपालीमा, एकचोटि पल्टाउँछ त्यसको कुरा। ऊ चाहिँ निस्किन्छ शरणनगरबाट। 2 सामुएल 3 अध्याय शरणनगरबाट निस्केकोले के हुन्छ हेर्नुहोस्। 2 सामुएल 3 अध्याय अब्नेयर चाहिँ एउटा ठुलो सैनिक अफिसर थियो पहिलादेखि नै, साउलको समयदेखि नै, नातेदार पनि हो साउलको। अनि अब्नेयर चाहिँ साउल को सेनापति भएकोले, अनि परमेश्वरले चाहिँ साउलको सट्टामा दाउदलाई राजा बनाउनु भएकोले त्यहाँ केही समस्याहरू थियो। त्यो कुराहरू चाहिँ तपाईँले यहाँ पढ्न सक्नुहुन्छ, यसको अध्ययन नै अहिले हामीले गर्नेवाला त छैन। तर के कुरा हेर्न लागेको छ भने यो अब्नेयर ले चाहिँ एकजना मान्छेलाई मारेको थियो, तर उसले चाहिँ उसलाई घृणा गरेर मारेको थियो, त्यसैले ऊ चाहिँ हत्याको अपराधी थिएन यो अब्नेयर। तर जो मारियो नि उसको दाई चाहिँ, उसको नाम युआब हो, उसले चाहिँ अब्नेयरलाई मार्न चाहिरह्यो। तर अब्नेयर चाहिँ गएर हिब्रोनमा बसिरह्यो। अब हिब्रोन चाहिँ शरणनगर हो, 6 वटा मात्रै। तर एक दिन अब्नेयरलाई मार्नलाई शरणनगरबाट बाहिर बोलाउँछ, अनि उसले चाहिँ मलाई केही पनि गर्दैन होला भनेर जान्छ। राम्रै कुरा गर्ने जस्तो होइन आउँछ, अनि उसलाई चाहिँ छल गरेको रहेछ यो युवाले। अनि ढोकाबाट बाहिर लगेर एकातिर लगेर चाहिँ उसलाई चाहिँ त्यहीँ हत्या गरिदिन्छ। भित्र भएको भए चाहिँ उसलाई छुनु पनि पाउँदैन थियो, तर बाहिर चाहिँ अब उसलाई त्यसरी मार्न सक्यो। अनि के भयो भने यो त धेरै मूर्ख कुरा थियो, ऊ त्यो बाहिर निस्किने हुँदैन थियो, किन बाहिर निस्किरा है। अनि त्यसैले दाउदले भन्छ अब्नेयर चाहिँ एउटा मूर्ख जस्तै मर्यो। दाउदले रुँदै उसले चाहिँ विलाप गर्छ। हेर्नुहोस् 33 पदमा, 3 अध्यायको 33 पद। एकचोटि तपाईँलाई त्यो पनि पढिदिनु राम्रो हुन्थ्यो होला। 27 पददेखि नै पढौँ होइन, 27 पद। अनि जब अब्नेयर हेब्रोनमा फर्केर आए, हेब्रोन चाहिँ शरणनगर हो, तब योआबले जसले मार्न चाहिरहेछ उनलाई, अब्नेयरलाई मूल ढुकामा उनीसँग एकान्तमा बातचित गर्न भनी एकातिर लगे र त्यहाँ उनलाई 5 करोड मणि हिर्काए र तिनका भाइ असाहेलको रक्तपातको खातिर उनी मरे। अनि 33 पदमा, 32 पद, अनि तिनीहरूले अब्नेयरलाई हेब्रोनमा गाडे अनि अब्नेरको चिहानमा राजा आफ्नो स्वर उचालेर रोए अनि सबै मानिसहरू रोए त्यस वक्त अनि राजाले अब्नेरका निम्ति विलाप गरेर भने के अब्नेर एउटा मूर्ख मरे झैँ मर्नुहुन्छ र भन्दैछ एउटा मूर्ख मरे झैँ मर्यो अब्नेर यस्तो नभइदिए भए हुन्थ्यो भनेर भन्दैछ त्यस्तै गरी जजसले चाहिँ सुन्दै हुनुहुन्छ र प्रभु येशु ख्रिस्टमा चाहिँ विश्वास गरेर बाँचिन्छ भनेर जान्दा जान्दै पनि विश्वास नगरिकन नरक जानेहरू चाहिँ मूर्ख सुसमाचारलाई इन्कार गर्नेहरू मूर्ख येशु ख्रिस्टको बारेमा सुन्न नचाहने चाहिँ मूर्खता हो मूर्खको मृत्यु मर्नेवाला छ तपाईँ मूर्खको मृत्यु नमर्नुहोस् तपाईँ बाँच्नुहोस् लास्टमा जजसले चाहिँ प्रभु येशूलाई विश्वास गर्दैन उनीहरू चाहिँ अब अन्जानमा प्रभु येशूलाई मारेको ठरिँदैन अब उनीहरूले चाहिँ प्रभु येशूलाई हत्या गरेकै ठरिन्छ अब चाहिँ प्रभु येशू ख्रिस्टको रगतलाई तुच्छ ठानेकोले उहाँलाई हत्या गरेको ठानिन्छ परमेश्वरकै पुत्रको रगतलाई कुल्चेको भनेको छ हिब्रूको पुस्तकमा जान जाने अनि वास्तवमा त्यस्तो मान्छेहरू हुन्छ छन् जब दुःखको कुरा हो तर मूर्खको मृत्यु हो त्यो चाहिँ प्रभु येशु ख्रिस्टको बारेमा रहेछ त्यसो भए होइन बुझ्दैछ यो शरण नगरेर अनि चारवटा कुराहरू कम्तीमा यहाँ चाहिँ प्रभु येशु ख्रिस्टमा रहेछ भन्ने देखियो एक चाहिँ मारिएको त्यो अन्जानमा मारिएको भनेर गनिएको चाहिँ प्रभु येशु ख्रिस्ट आफै हुनुहुँदो रहेछ तर यो अचम्मको कुरा कि अन्जानमा गरे तिमीहरूले भनेर पतुसले भन्छ तर उहाँकै मृत्युले एउटा बाटो तयार भएको छ दगुर्ने बाटो तयार भएको छ हामीलाई एउटा नयाँ र जिउँदो बाटोद्वारा हामी चाहिँ परमेश्वर कहाँ जान सक्छौँ त्यही भनेको छ बाटो म नै हो प्रभु येशूले भन्नुभयो उहाँ नै मारिनु उहाँ आफै हाम्रो निम्ति बाटो बन्नु अनि उहाँ आफै ख्रिस्ट येशू नै शरण नगर पनि हुनुहुन्छ हाम्रो ख्रिस्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन रोमी 8:1 अनि अहिले समय छ अघि हामीले गायौँ अनुग्रहको समय छँदै प्रभु येशूमा विश्वास गर अनि विश्वास गर्न बाँकी को को हुनुहुन्छ तपाईँहरू यहाँ है तपाईँहरूलाई म भन्छु है तपाईँहरू यहाँ आउँदैन छ सायद पहिलोचोटि पनि हुनुहुन्छ कि है धेरै स्वागत छ तपाईँहरूले यो कुरा बुझ्नलाई चाहिँ आले टाले चाहिँ नगर्नुहोस् है हतार गर्नुहोस् शरण नगरमा जाने मान्छे हतार भागेर जानु पर्थ्यो ऊ चाहिँ छिटोभन्दा छिटो ऊ सुरक्षामा पस्नु पर्थ्यो नत्र भने हाम्रो पापको दण्ड हामी आफै भोग्नुपर्ने हुन्छ अनि खुसीको कुरा टाढा छैन शरण नगर नजिकै राखिन्थ्यो बाटो यहाँ छ भनेर त्यहाँ चाहिँ मानव साइन बोर्ड जस्तै अथवा त्यहाँ हुन्थ्यो है विभिन्न लेखहरूमा छ कि त्यहाँ चाहिँ अझ मान्छेहरू पनि हुन्थ्यो यताबाट दगुर यताबाट जाऊ भनेर त्यहाँ चाहिँ सकेसम्म त्यो अन्जान मार्नेलाई चाहिँ नमारियोस् भनेर चाहिँ सहयोग गर्नेहरू पनि हुन्थ्यो अनि पछि पछि योदीहरूले के पनि गरे भनिन्छ भने चाहिँ अरू पुस्तकहरूमा चाहिँ त्यो बाटोहरू जहिले पनि सुधार गरिन्थ्यो खाल्दा खाल्दै त्यो सबै हटाइन्थ्यो एकदमै सम्म पारिन्थ्यो है दगुर्न सजिलो त्यसरी येशु ख्रिस्ट आउनु गाह्रो छैन सजिलो छ छिटो गर्नुहोस् त्यसैले व्यवस्था नगर्नुहोस् अनि बेहोसियारी नहुनुहोस् अनि आफ्नो खतरा चाहिँ बुझ्नुहोस् है तपाईँको आफ्नो खतरा अवस्था चाहिँ राम्रोसँग बुझ्नुहोस् महसुस गर्नुहोस् अनि त्यो गर्नलाई नै हो यहाँसँग नै आउनुभयो भने तपाईँको फाइदा हुन्छ नयाँ तपाईँ आइरहनु भयो भने ओ म चाहिँ खतरामा रहेछु भन्ने चाहिँ बुझ्नुहुन्छ अनि त्यसपछि निर्णय गर्नुहोस् अनि त्यसपछि दखर्नुहोस्, बाटो खुल्ला छ आजसम्म पनि, ढोका खुल्ला छ, ढोका मनै हो भन्नुहुन्छ प्रभु यीशु ख्रीष्टले, जो मबाट भित्र पस्छ उसले मुक्ति पाउनेछ। ख्रीष्ट नै त्यो बाटो पनि हुनुहुन्छ, ख्रीष्ट नै फेरि महापुजारी पनि हुनुहुन्छ। महापुजारी बाप जुन जेलसम्म ऊ त्यही शरण नगरमा सहर शरण पाउने खुसी कुरा के भने, हाम्रो महापुजारीको बारेमा चाहिँ यस्तो कुरा छ, इजरायलको महापुजारी चाहिँ मर्थ्यो है, मर्थ्यो अनि अर्को महापुजारी हुन्थ्यो, तर त्यो मरेपछि ऊ चाहिँ शरण नगर छोड्नु पर्थ्यो। तर हाम्रो महापुजारी यीशु ख्रीष्ट चाहिँ कहिले पनि मर्नुहुन्न, उहाँ त मरेर जिउँदो हुनुभयो, त्यसैले हामीलाई सबै सुरक्षा छ। एकचोटि हेर्नुहोस् त हिब्रूको पाँच अध्याय, हिब्रूको पाँच अध्यायमा इजरायलको महापुजारी चाहिँ हारुनको खलकको महापुजारी थियो, उनीहरू मर्थे हामी जस्तो मान्छे, तर यीशु ख्रीष्ट चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ त मरेर जिउँदो हुनुभयो र अब कहिले मर्नुहुन्न। पाँचको छ पद, जस्तो उहाँले अर्को ठाउँमा पनि भन्नुहुन्छ, मल्किसेदेकको रीति मुताबिक तिमी अब पिताले पुत्रलाई भन्नुहुन्छ, तिमी कहिलेसम्मका निम्ति पुजारी हौ, सधैँका निम्ति पुजारी हौ। त्यसपछि हिब्रू सातमा हेर्नुहोस् त, हिब्रू सातको पच्चिस, प्रभु यीशु सधैँ जिउँदो हुनुहुन्छ, हामीलाई बचाउन सधैँ सक्नुहुन्छ त्यसैले। पच्चिसको, यसै कारण उहाँद्वारा प्रभु यीशुद्वारा जो जो परमेश्वर कहाँ आउँछ बाटो उहाँ नै हो, तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सहमति हुनुहुन्छ, किनकि तिनीहरूका निम्ति अन्तर्विन्ति गर्न उहाँ कहिलेसम्म जीवित रहनुहुन्छ, सधैँ जीवित रहनुहुन्छ। त्यसले प्रभु यीशु सधैँ जीवित रहनु भएकोले म नाश हुने छैन, मसँग अनन्त जीवन भइरहन्छ, उहाँले मलाई कहिले छोड्नुहुने छैन, कहिले त्याग्नुहुने छैन। के तपाईँको निम्ति त्यस्तो मुक्तिदाता छ कि छैन है, तपाईँको मुक्तिदाता को हो, तपाईँ आफै हो, तपाईँ आफै हो सधैँ जीवित रहने, कि प्रभु यीशुमा भरोसा गरिदिनुहुन्छ, शरण लिनलाई दगुर्नु भयो कि। अब एउटा कुरा हेरौँ अन्तमा, अनि त्यो सहरको नामहरू हेरौँ, योशु २० अध्यायमा जाउँदा, योशु २० अध्याय ती सहरका नामहरूले पनि अवश्य नै प्रभु यीशु ख्रीष्टको बारेमा हामीलाई सिकाउन खोजिरहेको हो, त्यसैले हामी सिक्न चाहन्छौँ त्यो शरण नगरहरूको नामहरूले चाहिँ हाम्रो प्रभु यीशुको चरित्र बताउँछ। योशु २० अध्यायको सात पदमा, अनि तिनीहरूले नप्तालीको पहाडी देशमा गालिलको केदेश, पहिलो शरण नगरको नाम चाहिँ यहाँ केदेश भनिएको छ, हिब्रूमा केदेशको अर्थ चाहिँ पवित्रबाट आउँछ। प्रभु येशु हाम्रो शरण नगर, हाम्रो शरण स्थान उहाँ हुन सक्नुभयो किनभने उहाँ पवित्र हुनुहुन्छ। नुहको जहाजभित्र आठजना बाँच्न सके किनभने त्यहाँ पानी छिल्ने एउटा पनि दुलो थिएन, होइन त। यदि प्रभु येशुमा एउटै मात्र पाप भएको भए उहाँले हाम्रो लागि पाप बलि हुन सक्नुहुन्न थियो, यदि नुहको जहाजमा एउटै मात्र पनि प्वाल भएको भए त्यो जहाज डुब्थ्यो पानी छिरेर। यीशु ख्रीष्टमा एउटै पनि पाप थिएन अनि त्यसैले उहाँ चाहिँ हाम्रो शरण नगर, हाम्रो सुरक्षाको ठाउँ, हामी भागेर हामी सुरक्षित हुन्छौँ त्यहाँ, किन उहाँ पवित्र हुनुहुन्छ। के देश साथै यो संसारमा संसारको पाप र झै झगडा चोरी डकैतीले भरिएको छ, यस्तै ठाउँमा जिइरहेको छु मैले, स्वर्गमा त छैन, तैपनि यस्तो खालको पाप र झै झगडाको संसारको बिचमा पनि प्रभु यीशु हाम्रो चाहिँ शरण नगर हुनुहुन्छ, हाम्रो एउटा पवित्र ठाउँ हुन्छ जहाँ चाहिँ कुनै पनि पाप छिर्न पाउँदैन। ममा रह, ममा रह भन्नुहुन्छ प्रभुले। के देश चाहिँ पहिलो हो, अर्को चाहिँ सात पदमा ल्याएको छ, एप्रेमको पहाडी देशमा सेकेम, अर्को शरण नगरको नाम छ सेकेम। सेकेम भनेको चाहिँ कुम भनेको अथवा काँध भनेको हिब्रूमा। प्रभु येशु ख्रीष्टले चाहिँ एक दिन संसारकै शासन आफ्नो काँधमा बोक्नुहुनेछ भन्छ। हुन त उहाँले नै बोकिरहनु भएको छ अहिले पनि, तर त्यो दिन चाहिँ सबैले उहाँलाई चाहिँ मान्ने छन्। त अहिले चाहिँ के जस्तो भने, तपाईँ र म चाहिँ हराएको भेडा जस्तै हो, अनि प्रभु येशु चाहिँ गोठाला जस्तै हो, जसले चाहिँ हामीलाई भेट्टाएर आफ्नै काँधमाथि बोकेर चाहिँ हामीलाई घर लानुहुन्छ, हामीलाई सुरक्षा दिनुहुन्छ। त्यसैले यो सेकेम अथवा काँधले चाहिँ हामीलाई के सम्झना गराउँछ भने, प्रभु येशु ख्रीष्टले हामीलाई सम्हालिराख्ने, हामीलाई बोकिराख्ने, उहाँ नै हाम्रो बल हुनुहुन्छ, उहाँ नै हाम्रो सुरक्षा हुनुहुन्छ, उहाँ नै हामीलाई सम्हाल्दै बोक्दै लैजानु भएको छ सेकेम। अर्को चाहिँ अघि पनि सुनेको नाममा आउँछ, र यहुदाको पहाडी देशमा किरियत अर्बा जो हेब्रोन हो, हेब्रोनको अर्थ चाहिँ हिब्रूमा चाहिँ सङ्गति हो, सङ्गति। एउटा विश्वासीले चाहिँ ख्रीष्ट येशुमा आएर के पाएको छ, उसले चाहिँ अति नै मिठो सङ्गति पाएको छ, परमेश्वर ती उज्यालोमा उपस्न पाएको छ, उहाँकै टेबलबाट खानु पाएको छ है, अनि ऊ मसित खानेछ र म उसित खानेछु भन्नुभएको छ प्रभु येशुले। एकदम मिठो सङ्गति हेब्रोन। त्यसपछि यो चाहिँ भयो पश्चिमतिरको, अब पूर्वतिरको तिनवटा सहरहरू हेरौँ, आठ पदमा, अनि यर्दन पारी यरिखोको पूर्वपट्टि तिनीहरूले रुबेन कुलको भागबाट उजाडस्थानको टारमा भएको बेसेर, बेसेर बसेरी होइन नि फेरि, बेसेर, बेसेर भनेको चाहिँ गढी हो, यही अर्थ दिएको छु मैले किताबहरू हेर्दाखेरि, गढी। अनि अर्को चाहिँ यहाँ त्यसपछि प्रदेश हाम्रो गढी, हाम्रो किल्ला है। अर्को के पनि छ भने गाद, पाँचौँ सहर चाहिँ गाद कुलको भागबाट गिलादमा भएको रामोत, हिब्रू भाषामा रामोत भनेको चाहिँ उच्च ठाउँ है, उच्च ठाउँ, हाइट भन्छ, टाढी, उच्च टाढी मात्र होइन, अझ लेख, लेख पनि होइन, के भन्ने यसलाई, उच्च ठाउँ रामोत। हामी अघि भजन गाउँदाखेरि यही याद आइरहेको थियो, हामीले गायौँ, हो मेरो गढी र धरहरा अग्लो, अग्लो भन्ने थियो रामोत, गढी चाहिँ बेजेर भयो। प्रभु येशु नै हाम्रो गढी, हाम्रो अग्लो धरहरा, हामीले चाहिँ अग्लो ठाउँबाट राम्रै देख्न सकिन्छ। हामी चाहिँ स्वर्गीय स्थानमा बसालिएको छौँ हरेक विश्वासी, अनि हामीले चाहिँ यो संसारलाई बुझ्न सक्ने भएको छ, यो समस्या किन भएको छ, मृत्यु यो बुझ्न पाएको छ, विगत अहिले भविष्य यो सब हाम्रो स्वर्गीय स्थानबाट हामीलाई बुझ्न दिएको छ रामो। त्यसपछि छैठौँ सर, मनसे कुलको भागबाट बासरमा भएको गोलान ठहराए, अनि एउटा पुस्तकमा चाहिँ गोलानको अर्थ चाहिँ आनन्द भनेको छ, प्रभु येशु नै हाम्रो आनन्द हुन्छ, अनि उहाँको आनन्द हामीसँग हुनु भनेको चाहिँ हामी के हुनु हो थाहा छ तपाईँलाई, हामी एकदम बलियो हुनु, प्रभुको आनन्द हाम्रो बल हो भने चाहिँ कुनै बेला तपाईँले निहमाया, निहमाया आठको दसमा पढ्नुहोस्, मैले भनेको त्यो पद चाहिँ त्यहाँ छ, परमप्रभुको आनन्द तिमीहरूको बल हो,